नमस्कार, रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनकोमालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले उपन्यासकार लैन सिंह वाङदेलले लेख्नु भएको उपन्यास मुलुक बाहिर सुनाइरहेका छौं। आर्थिक कारणले आफ्नो घर छोडी परदेशिन बाध्य नेपालीहरूको भोगाई हो मुलुक बाहिर। आजभन्दा 68 वर्ष अगाडि लेखिएको यो उपन्यासले त्यतिखेरकै कथा भन्छ जतिखेर मुगलान जानु भनेको भारत जानु भनेर बुझिन्थ्यो। कामको खोजीमा समुद्र पारी जाने चलन शुरू भइसकेको थिएन, यद्यपि आम नेपालीको समस्या र बाध्यता भने आजको जस्तै थियो। चित्रकारका रूपमा समेत प्रसिद्ध उपन्यासकार वाङदेलले यो उपन्यास मार्फत तत्कालीन जनजीवनको जीवन्त तस्विर उतार्नु भएको छ। अघिल्लो अङ्कमा हामीले रनेको आत्महत्यापछि कसरी महिला भुजेल र मसिनी मुगलानमै घरजम गरी बसे भन्ने प्रसङ्ग सुनाएका थियौं। गाई पालनमा लागेर सुखसँग दिन काटिरहेका महिला र मसिनीको जीवनमा एउटा त्यस्तो घटना घट्छ जसका कारण उनीहरूको सुन्दर जीवन तहस नहस हुन पुग्दछ। आखिर के आई लाग्छ त उनीहरूको जीवनमा? सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास मुलुक बाहिरको पाँचौं भाग। यो हिउँदमा भने पोहोरको जस्तो हिउँ परेन, दरिद्रहरूले उत्कट जाडोको अनुभव गर्न परेन। एक दिन माइला भुजेल आँगनमा बसेर घाम तापिरहेको थियो। सूर्य पश्चिममा डुब्न लागेका थिए। माइला भुजेल घामपट्टि पिठ्यौँ फर्काएर बसेको थियो। कसैले आफ्नो अगाडि खुइय गरेर लौरो बजाएको उसले सुन्यो। उसले पछिल्लोतिर फर्केर पुलुक्क हेर्दा कान्छा राई उसको छेउमा उभिरहेको देखियो। आज यतिका वर्षपछि कान्छा राईलाई हठात देख्दा माइला भुजेल एकछिन अलमल्ल पार्यो। त्यसपछि आफू बसेको मुढादेखि उठेर मुसुमुसु हाँस्दै उसले भन्यो, ओहो कान्छा, आज कताबाट एक्कासी आइस त? कान्छा राईको अनुहार आनन्दले दीप्त भयो। त्यसले गदगद भएर भन्यो,
अनि के छ त खबर? मैले म त तिम्रो घरमा आज पाहुना भएर आएछु है।
माइला भुजेललाई त्यसबेला अघिको आफ्नो जीवनको झल्यास सम्झना भयो। आफू पनि एक दिन त्यस्तै अवस्थामा दलबहादुरको घरमा पाहुनाको रूपमा बसेको थियो। माइलाले सोध्यो,
अनि कान्छ पहाड फर्किनुहोस् त, अनि अरू अरू साथीहरू खै त
फर्किँदै?
म त पहाड फर्किन हेर्नुहोस्,
कान्छा राईले टाउको हल्लाएर भन्यो।
अनि अरू त फर्के होलान्, अरू साथीहरू खै त भने के? खै माइलाई, साथीहरू सबैले काम गरेर एक दुई पैसा सैसा कमाए, मलाई त काम गर्दा गर्दै यो टिस्टाको के भन्छ त्यो औले ज्वरोले भेट्यो। हेर्नुहोस् महिना दिन त ओछ्यानै परे, बल्ल बल्ल निको भएर तङ्ग्रिन लाथे। साथीहरूले त्यहाँको ठेकाको काम त सबै सकिहाले, मधेसतिर लागे। मलाई त तपाईँको मधेसतिर झर्न मन लागेन हौ, मधेस गयो भने फेरि यही ज्वरोले सम्हाल्ला भन्ने डर आँटै आएन हौ। अनि त्यसपछि मैले साथीहरू मधेसतिर गएपछि माथि तक्दाको मान आएर बसेँ। त्यहाँ आफूले एउटा चिनेको मान्छे थियो, सात दिन जति त त्यहीँ बसेँ। त्यसपछि त्यहाँबाट बाटो लागेको, हेर्नुहोस् यहाँ घुमपाड आइपुगेपछि बल्ल दाईको सम्झना भयो र फेरि पर स्टेसनदेखि नाउँ सोद्धै 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 यहाँ आइपुगेँ। दाई मुगलानबाट पहाड फर्किनेहरूले त तिम्रो औधी कुरा गर्छन् हौ। मुगलानमा गएर चाहिँ माइला दाईले खुब पैसा कमाएको छ, मजाले जमेर बसेको छ, गाई बस्तु पालेको छ पो भन्छ त हौ।
माइला भुजेल कान्छा राईको कुरा सुनेर औधी खुसी भयो। बाहिर आँगनमा यी दुईजना केही बेरसम्म कुराकानी गरिरहे। कान्छा राई सिकुटे खालको मान्छे तर गोरो र सुन्दर थियो। जिउमा त्यसले मैलो फाटेको दौरा, फाटेकै सुरुवाल र त्यसमाथि पटुका बाँधेको छ। पटुकामाथि खुकुरी पनि भिरेको छ र त्यसले पिठ्यौमा बोकेको छ कुम्लो र राडी। कान्छा राई अघि 6-7 वर्ष अघि जुन अवस्थामा पहिले दार्जिलिङ आउँथ्यो अहिले पनि त्यो उही अवस्थामा छ। त्यो वर्षेनी मुगलान आउँछ र वर्षेनी पहाड फर्किन्छ। उनीहरू बीच कुराकानी हुँदै थियो, ढोकामा देखा परी मसिनी। त्यसले कान्छा राईलाई देखेर आफ्नो मजेत्रोले आधा मुख छोपी लाजले केही बेरसम्म उभिएर कान्छा राईलाई हेरिरही। नारीको सुलभ लज्जा प्रत्येक पुरुषलाई आफ्नो अघिल्तिर देख्दा आउनु स्वाभाविक पनि हो। कान्छा राईको दृष्टि पनि मसिनीमाथि पर्यो। मसिनीलाई देखेर कान्छा राईले मुसुक्क हाँसेर भन्यो,
ल है भाउजू, म त पाहुना भएर बस्न आउँछु नि फेरि।
मसिनीको संकोच भाव तत्कालै हराइहाल्यो। उसले बाहिर आएर भने,
ओहो कान्छा, 4-5 वर्षसम्म नदेखेको त आज त चिन्नै सकिनँ हौ मैले। अनि अरू साथीहरू खै त कान्छा? अब के भन्नु भाउजू, टिस्टामा सँगै काम गर्दै थिएँ, काम सकेर साथीहरू मधेसतिर लागे, मेरो चाहिँ यतैबाट पहाड फर्किने मन भयो भाउजू। त्यति कुराकानी भएपछि कान्छा राईलाई घरभित्र लगी त्यसले खानेकुरा बनाएर दिए। त्यो दिन त्यत्तिकै साँझ परिहाल्यो। राति खाइपिइसकेर मैला भुजेलले कान्छा राईसित पहाडको कुरा गर्यो, गाउँ छिमेकको खबर सोध्यो। कान्छा राईले पनि एक एक कुरा नबिराई भन्यो। आफ्नो पहाडको कुरा सुन्दा मैला भुजेललाई बडो नरमाइलो लाग्यो। अतीतको स्मृतिले फेरि उसको हृदय विगलित बनायो। मुगलान आएर शुक्रसित बसे पनि उसले त्यो स्मृति बिर्सन सकेन। बाल्यकालका मनोरम घटनाहरूले उसको भावुक हृदय आर्द्र भयो। जन्मभूमि, प्यारो जन्मभूमिको माया सबैको हृदयमा उत्तिकै हुन्छ। जहाँ आफू जन्मियो, जहाँ आफू बढ्यो, जहाँ आफूले बाल्यकाल बितायो, जहाँ संसारसित आफ्नो प्रथम परिचय भयो, त्यो ठाउँको कसलाई माया हुँदैन? बालककालको मधुर स्मृतिले आखिर सबैको मन रुवाउँछ। कान्छा राईको मुखबाट पहाडको कुरा सुन्दा अतीतका घटनाहरू सम्झेर महिलाका आँखा रसाए। मसिनीले पनि आफ्नो पहाडको कुरा सोधे, माइतोको कुरा सोधे। राति अबेरसम्म कुरा भएपछि महिला भुजेलले सोध्यो, अनि कान्छा कहिले कहिले पहाड फर्किने विचार गरेछ? कान्छा एकछिन अकमकियो, त्यसले बिस्तारै भन्यो, खैदाई अवश्य त छैन, पहाड फर्किने साथीहरू भेटाइहालुन्ला र छिट्टै फर्कुला भन्ने विचार चाहिँ बनाएछु। दाइ महिला भुजेल घुरिएर एकछिन विचारमा डुब्यो, त्यसपछि भन्यो, एउटा काम गर कान्छा, पहाड नफुर्कुन्जेलसम्म त यहीँ बस, जति दिन बस्नु मन छ बस, हेर खर्च चाहियो भने पनि भन, र हिउँ जान लागेपछि पहाड फर्कने साथीहरू पनि भेट्छस्, उनीहरूकै साथमा लागेर घर गइस् भने त्यही राम्रो होला, होइन? कान्छा राईले अरू केही कुरा नगरी कृतज्ञताको कण्ठले लौ भन्यो। त्यस दिनदेखि कान्छा राई पनि त्यही घरमा बस्न थाल्यो। दुई चार दिन त्यसले त्यसै गाउँ डुलेर बितायो। कहिले स्टेसनका छेउमा भएको चिया पसलमा जान्थ्यो र त्यहाँ बसिरहन्थ्यो। त्यो चिया पसलमा काम गर्ने एउटी तरुणी थिए, त्यसैका लागि कान्छा राई त्यहाँ जाने गर्थ्यो। यता माइला भुजेल भने सधैँ आफ्नै काममा व्यस्त रहन्छ। कहिले सुके बजार जान्छ, वहाँबाट आलु ल्याउँछ, घिउ ल्याउँछ र मधेसतिर लान्छ। कहिले तल सिलगढीसम्म झार्छ, कहिले दार्जिलिङ जान्छ। घरमा उसको बास कहिले हुन्छ, कहिले हुँदैन। गाउँघरमा दुध डुलाउन लाने तथा दुध बेचेको पैसा उठाउने कामको भार अब शेर्वा बुढाको थियो। शेर्मा बुढा माइला भुजेलको घरमा काम गर्न थालेदेखि त्यसको ढाँचा फेरिँदै गयो। बुढा गाउँघरतिर डुल्ला हुँदै पनि अलि बेग्लै चालले हिँड्छ। दुधको ढुङ्ग्रो दुबै काँधमा भिरेर थोत्रो कालो ओभरकोट लाएर बिहानै गाउँमा दुध बेच्न लान्छ। कसैसित कुरा गर्दा रवाफ देखाएर बोल्छ। शेर्मा बुढाको यो चाल देखेर छिमेकका स्वास्नी मानिसहरू बुढालाई कस्तो चढेको बुढा भनेर भन्थे। बेलुका भएपछि बुढा सधैँ रक्सीले टन्न भएको हुन्थ्यो। कहिलेकाहीँ माइला भुजेल घरमा छैन भने घुम स्टेसनमा चिया पसलमा बसेर त्यो मानिसहरूसित विभिन्न कुरा गरिरहन्थ्यो वा तास खेलेको ठाउँमा आफू पनि गएर मिसिन्थ्यो। तर बुढाले तास छोएपछि भने त्यहाँ झगडा भइहाल्थ्यो। बुढाको यही स्वभावले गर्दा कुनै छिमेकीले पनि त्यसलाई मन पराउँदैनथे। सबैलाई बुढाको बानी बेहोरा थाहा थियो। शेर्पा बुढो पढे लेखेको मानिस होइन, त्यो साँचो कुरा हो। तर अनपढ तथा असभ्य मानिसमा पनि मनुष्यमा हुने अनेक स्वाभाविक गुणहरू पाइन्छन्। तर यी गुणहरू शेर्पा बुढामा पटक्कै छैनन् भने पनि हुन्छ। कान्छा राई माइला भुजेलका घरमा बसे पनि त्यसले गाई गोठको काम केही गर्दैनथ्यो। दिनभरि स्वच्छन्द डुल्थ्यो, यताउता जान्थ्यो। कान्छा राई अझै जवान थियो, अविवाहित थियो, वरपर छिमेकका घर जान्थ्यो, हाँस्थ्यो, बोल्थ्यो। त्यो माइला भुजेलको घरमा यसरी बसेको देख्दा शेर्वा बुढालाई मनमनै डाह भइरहेको थियो। बुढो कान्छा राईसित उस्तो कुराकानी पनि गर्दैनथ्यो। बुढाले कान्छा राईलाई धेरैपल्ट चिया पसलमा पनि भेट्यो। यो कुरा बुढाले माइला भुजेललाई पनि सुनायो, तर माइला भुजेलले त्यसको केही वास्ता गरेन। माइला बुढालाई भन्थ्यो, उमेर छ, सबै त्यस्तै हुँदै। त्यही हिउँद माइला भुजेल दुई साताका लागि मधेस गएर बस्यो। सिलगढी, नक्सालबाडी, मतिगढा कता कता डुलेर उसले घिउ र आलुको व्यापार गर्यो। एक दिन ऊ घर फर्कियो। घुम स्टेसन आइपुग्दा त्यो दिन घाम लागेको थिएन, आकाश मेघाच्छन्न थियो। घुम पहाडको वरपर उराट लाग्दो दृश्य देखिन्थ्यो। कतै पनि नयाँ प्राण, नयाँ जीवन तथा नयाँ उत्साह देखिँदैनथ्यो। माइला भुजेल घुम स्टेसनमा उर्लेपछि सरासर आफ्नो घरको बाटो लाग्यो। चिया पसलमा शेर्वा बुढो बसिरहेको रहेछ। बुढालाई देखेर माइला भुजेल पनि चिया पसलभित्र पस्यो। बुढाले केही कुरा सोध्नुभन्दा पहिले नै उसले बुढासित सोध्यो,
अनि के छ शेर्वा दाई, के खबर छ त, मेरो घरतिर सबै सन्चै छन्? शेर्पा बुढो एकछिन नबोली बसिरह्यो। माइला भुजेललाई भेट्दा त्यसको मुखमण्डलमा केही क्षीण हाँसो पनि झल्किएन। माइला भुजेलले सोधेको कुराको जवाफ त्यसले अलि बेर पछि दियो, अँ सबै सन्चै छन् भनेर। माइला भुजेलले बुढाको त्यो क्लिष्ट स्वभाव लक्ष्य गर्यो, तर उसले अरू केही कुरा गरेन। ऊ पनि चुपो लागेर बसिरह्यो। सधैँ त माइला भुजेल आएको देख्यो भने परैबाट बुढोले बोलाउँथ्यो, केही कुरा झिकिहाल्थ्यो। त्यसको खाँचो नभए पनि 10 प्रकारका कुरा झिकेर त्यसले आफ्नो बठ्याई देखाउँथ्यो। बुढाको अर्थहीन वक्तव्य सुन्दा कहिलेकाहीँ सुन्नेलाई पनि विरक्त लाग्थ्यो। तर आज त त्यसले माइला भुजेललाई कताबाट आयो, कहाँ कहाँ गयो, कस्तो छौ भनेर एक वचन पनि सोधेन। आफू त्यसै चुप लागेर बस्न नसकी माइला भुजेलले उल्टै बुढालाई सोध्यो, अनि गाई वस्तु सबै ठिक छन् नि?
म छैन भने त्यो घरमा वस्तु भएको कसैले उति याद पनि गर्दैन। अब दुई भाइ गोठाला त छन् नि, नराख्या होइन। आफ्नो समय बाहिर डुल्दै बित्छ, तिमीलाई गाउँघरमा दुध पुर्याउँदै उति भन्छ, होइन त शेर्पा दाई?
शेर्पा बुढोले गम्भीर तर शुष्क कण्ठले हो भन्यो। त्यसपछि लामो सुस्केर हाल्यो र माइला भुजेलका मुखमा पनि नहेरी शुष्क कण्ठले भन्यो,
अब हामी जाबोले तिम्रो गाई गोठ हेरेर के हुन्छ माइला?
बुढाको यो कुरा सुनेर माइला भुजेलको मनमा एक प्रकारको धमिलो विचार आयो। बुढाको आज किन बेग्लै स्वभाव छ, उसले केही बुझ्नै सकेन। शेर्पा बुढाले आज किन अप्ठ्यारो कुरा गर्यो भनी मनमनै विचार गर्दै उसले फेरि सोध्यो,
के भयो शेर्पा दाई, किन त्यसो भन्छ?
मैले के कुरा भनेको छु र माइला?
कुरो त अर्कै छ है माइला, विचार गर्नुपर्ने कुरो छ।
कस्तो कुरो शेर्पा दाई?
माइला भुजेलले बुढाको कुरो बुझेन। बुढाले एकचोटि चिया पसलको चारैपट्टि हेर्यो र टेबलमा निहुरिएर बिस्तारै अस्फुट स्वरमा भन्यो,
अब तिमी मधेसतिर जान्छौ, कता कता जान्छौ, तर आफ्नो घरमा के हुन्छ के हुँदैन तिमीलाई केही पनि थाहा छैन।
महिना दिनभर तिम्रो घरमा त्यो पहाडबाट आएको केटो बसेर देख्छु,
तर मैले त्यसको निगो ढङ्ग चाहिँ देखिनँ है माइला।
शेर्पा बुढाको कुरा सुनेर माइला भुजेल छक्क पार्यो। उसको मनमा नरमाइला विचारहरू आउन लागे। प्रश्नसूचक दृष्टिले हेर्दै माइला भुजेलले अलिकति उत्तेजित भएर सोध्यो,
के कुराले हो भने सिधा सिधा भन न, मैले त तिम्रो केही कुरो बुझिनँ शेर्पा दाई।
बुढाले गम्भीर भावले अनुहार मनतिर पारेर छड्की आँखाले हेर्दै भन्यो,
बुझ्न त खरै गरेर बुझाउला नि माइला, आफ्नै आँखाले देखेपछि मात्र तिमीलाई विश्वास होला, म के भन्।
यो कुराले माइला भुजेलको हृदयमा हठात एउटा नराम्रो विचार आयो। उसको मुखमण्डल अँध्यारो भयो, ऊ केही बोलेन। उसका आँखामा शङ्काका रेखाहरू दगुल्न थाले। एकछिनपछि शेर्पा बुढाले आफै मुख खोल्यो,
अब कान्छालाई सोद्धा पहाडमा सँगै बसेको खाएको भन्थे, अब त्यो केटोले हुन पनि घरमा कान्छीलाई भाउजू भाउजू भनेर बोलाएको यही कारणले सुने हो, तर खै कुन् नि माइला, निको ढङ्ग चाहिँ म देख्दिनँ है। मैले त एक दुईपटक ती दुईजना खुब छिल्लिएको पनि देखेँ, कसै कसैले त हातै लाएर चलेको पनि देखेँ भन्छन्, अब कुरो त्यही हो माइला।
शेर्पा बुढाको कुरा सुनेर माइला भुजेलको हृदय एकछिन शून्य भयो। उसको अनुहार कालो न कालो भयो। उसको आँखामा घृणा अपज्ञा छल्कन थाले। उसलाई त्यो विषयमा केही कुरा सोध्ने मन थियो तर सोध्न सकेन। आज जीवनमा हठात एउटा आघात लाग्ने नराम्रो कुरा सुनेर ऊ मर्माहत जस्तो हुन पुग्यो। उसको मनमा नराम्रा नराम्रा विचार खेल्न थाले। महिलाले फेरि एक वचन सोध्दै सोधेन। ऊ चिया पसलबाट जुरुक्क उठ्यो र केही नबोली आफ्नो घरतिर हिँड्यो। शेर्पा बुढो पनि बिस्तारै उठेर उसको पछि पछि लाग्यो। माइला भुजेल घोप्टिएर कुरुकुरु आफ्नो घरतिर हिँडिरहेको छ। उसको मन दुष्कल्पनाले भरिएको छ। उसलाई रिङ्गट लागे जस्तो पनि भइरहेको छ। आकाश र जमिन फनफनी घुमे जस्तो देखिरहेछ। यतिका दिन सुललित गतिले बगिरहेको आफ्नो जीवन स्रोतलाई कुचक्रले हठात भङ्ग गरे जस्तो लाग्छ। शेर्पा बुढाको कुराले आज उसको हृदयमा नराम्रो आघात परेको छ। माइला भुजेल आफ्नो घरमा पुग्यो। बाटोभरि उसले शेर्पा बुढाकै कुरा सम्झिरह्यो। आफ्नो घरभित्र प्रवेश गर्दा उसलाई कुनै उजाड झुप्रोभित्र पसे जस्तो लाग्यो। आफ्नो कोठामा पसेर ऊ नबोली खाटमाथि बस्यो। दलबहादुरकी बुढी आमा आएर मधेस गएको कुरा सोधिन्। एकछिन केही कुराकानी भयो। केही बेरमा भान्सा कोठामा मसिनीसित पनि उसको भेट भयो। तर माइला भुजेलले केही कुरो गरेन। शेर्पा बुढाले भनेको कुराको विषयमा उसले आफ्नै स्वास्नीसित केही सोध्नै चाहेन। माइलाले त्यो कुरा बिर्सने अनेक चेष्टा गर्यो, तर त्यो दूषित भावना उसको मनमा बारम्बार आइरह्यो। ऊ धेरै बेरसम्म नबोलिकन बस्यो। उसको मनमा अनेक तर्क वितर्क भइरहे। शेरबा बुढाको कुरा एक मनले साँचो ठहर्यायो, अर्को मनले भने विश्वास नै गरेन। बेलुका खाएपछि माइला भुजेल थाकेको न्यु गरी छिट्टै सुत्न गयो। कान्छा राई गाउँघरतिर डुल्न गएको रहेछ, राति मात्र फर्कियो। माइला भुजेलसँग त्यसको त्यो दिन भेटे भएन। महिलालाई आज निन्द्रा छैन। आफ्नो ओछ्यानमा पल्टेर ऊ नाना प्रकारका दुष्कल्पना गरिरहेको छ। आजसम्म उसको जीवन सुखपूर्वक बितिरहेको थियो, तर आजको कुराले जीवनको सुख स्वप्नदेखि ऊ झस्कन पुग्यो। उसलाई निन्द्रा लागेन। रातभरि उसको मनमा यिनै कुराहरू खेलिरहे। जीवनमा आज जस्तो अशान्त, आज जस्तो छटपट उसलाई कहिले पनि भएको थिएन। उसले मनमनमा आफैले सोध्यो, आज शेर्बा बुढाले कस्तो कुरा सुनायो त? पहाडमा छँदा कान्छा राईको बानी बेहोरा सबै राम्रो थियो, मान्छे खुब सोझो पनि हो, तर शेर्बा बुढाले आज कस्तो कुरा सुनायो? यो त्यसले त आँखैले देखेको कुरा हो भनी बतायो, के ठेगान के साँचो पनि हुन सक्छ? मैले जुन मानिसलाई आफ्नो घरमा बास दिएँ, उसैले मेरो सर्वनाश गर्न आँट्यो। हे भगवान्, अब मैले गर्नुपर्ने के हो? कसरी गाउँघरमा मुख देखाउनु? गाउँघरमा पनि त यो कुरा फिजिसकेको होला। छिमेकीले के भने होलान्, कति नराम्रो कुरा गरे होलान्, तर मैले पनि आँखाले नदेखेको कुरा हो। कसरी मैले अर्काको कुरामा विश्वास गरौँ? कसरी अर्कालाई मैले त्यसै अपराधी भनौँ? कान्छा राई जस्तो मान्छेमाथि मैले कसरी पाप जिताऊ? उसको मनमा घरि विश्वास, घरि अविश्वास, घरि पाप, घरि धर्म, घरि हिंसा, घरि ग्लानी छाया जस्तो बनेर आइरह्यो। उसको मस्तिष्कमा भयङ्कर उद्वेलन भइरह्यो। आफ्नै स्वास्नीप्रति आफ्नो जो विश्वास थियो, जो माया थियो, क्रमशः हराउँदै गयो। उसले मनमा यस्तै अनेक प्रकारका कुराहरू विचार गर्दा गर्दै रात छर्लङ्ग काट्यो। भोलिपल्ट बिहानदेखि नै सिमसिमे पानी पर्न थाल्यो, झाडो औधी बढ्यो, दिन नराम्रो भयो। त्यस दिन दिनभरि माइला भुजेल घरबाट कतै निस्किएन, आफ्नै कोठामा बसिराख्यो। कान्छा राईसित एक वचन केही पनि बोलेन। कान्छा राई पनि बिहानदेखि निस्केको, साँझ परेपछि मात्र घर फर्कियो। अब माइला भुजेलले मसिनी र कान्छा राईलाई सन्देहको दृष्टिले हेर्न थाल्यो। ती दुईजनाको प्रत्येक शब्दमा, कुराकानीमा, हेराइमा तथा गतिमा ऊ विचार गर्न थाल्यो, ध्यान दिन थाल्यो। भावुक मानिसको हृदय बडो विचित्र हुन्छ। मानिसले जति आफ्नो पेटको कुरा लुकाउन खोज्यो, उति त्यो उग्र भएर आउँछ। आफूले जुन शङ्कालाई बिर्सने चेष्टा गर्यो, उति त्यो प्रबल भएर आउँछ। त्यसबेला मानिसको हृदय झन् दुष्कल्पनाले भरिन्छ। पर्सी पल्टको घटना। माइला भुजेल प्रातकालमै उठेर बाहिर गोठतिर झरेको थियो। त्यसै बेला उसले कान्छा राई र मसिनीलाई कटकुरोको एकान्तमा बसेर कुरा गर्दै गरेको भेट्यो। माइला भुजेललाई झट्ट देखेर कान्छा राई अन्कनायो। त्यसको मुखमा गम्भीरता देखियो। त्यसले टोलिँदै यताउता हेरेर टार्यो। मसिनी पनि हत्तपत्त एक अङ्गालो दाउरा लाने न्यु गरी स्वट्ट घरभित्र पसी। माइला भुजेल ठिङ्ग उभिएर यो दृश्य हेरिरह्यो। यो दृश्यले उसको मनमा आँधी चल्न थाल्यो। यतिन्जेल जुन कुरालाई उसले लुकाएर राखेको थियो तथा जुन कुरा उसले सशङ्कित दृष्टिले मात्र हेरिरहेको थियो, त्यो आज आफ्नै आँखाले देख्यो। शेर्बा बुढाले भनेको कुरा साँचो भयो। उसको हृदयमा आगो बल्यो। उसको जम्मै रगत तातेर आयो। माइला भुजेल फर्केर आफ्नो घरभित्र पस्यो। ज्ञान हराए जस्तो भएर उसले शून्य दृष्टिले चारैतिर हेर्यो। यतिका दिनपछि उसले आफ्नो स्वास्नीको चरित्रको परिचय पाएर उसको सम्पूर्ण हृदय दुःख, क्षोभ र घृणाले भरियो। उसले मसिनीलाई एकान्तमा बोलाएर सोध्ने विचार पनि गर्यो। कान्छा राई चाहिँ बाहिर जान्छु भनेर घरदेखि बिहानै निस्केको थियो। यो कुराले त माइला भुजेलको हृदयमा झन् शङ्का उत्पन्न भयो। आफ्नो स्वास्नीको मुखसम्म हेर्न उसलाई घृणा लाग्न थाल्यो। मसिनी निष्पाप छे, निष्कलङ्क छे भनेर कसरी भन्ने, कसरी प्रमाण गर्ने? आज त आफ्नै आँखाले साक्षात देखेको कुरा हो। उसले मसिनीलाई आफ्नो कोठामा बोलायो। मसिनी भान्सा कोठामा काम गर्न लागेकी थिए। जुरुक्क उठेर लोग्नेको कोठामा पसी। माइला भुजेलले आफ्नो स्वास्नीलाई शिरदेखि खुट्टासम्म एकचोटि हेर्यो र सोध्यो, यो कान्छा राई यो घरमा बसेको कति दिन भयो आज? यो प्रश्न सुनेर मसिनीले अलिकति अन्कनाउँदै भने, खै महिना दिन भयो कि अलि बेसी भयो होला, कि किन र? माइला भुजेलका आँखामा घृणाको दृष्टि थियो। उसले भन्यो,
कान्छा यहाँ बसेया मलाई जाति लागेको छैन। गाउँ छिमेकले पनि नराम्रो कुरा गरेर सुन्छु। यो के कुरा हो कान्छी? हँ, के कुरा हो यो?
मसिनी चुप लागिरहे। माइला भुजेल अहिलेसम्म आफ्नो मनको भाव तथा क्रोधलाई लुकाउने चेष्टा गर्दै थियो, तर जति कुरा गर्दै गयो उति उसको क्रोध बढ्दै गयो। ऊ रिसले काम्न थाल्यो। आफू बसेको खाटदेखि जुरुक्क उठ्यो र मसिनीको पाखुरा समात्यो। मसिनीले डराउँदै लोग्नेको मुखमा कातर दृष्टिले हेरी र भने,
के कुरा? मैले त केही पनि बुझिन। कस्तो कुरा?
माइला भुजेल अब रिसले चुर चुर भइसकेको थियो। उसका आँखाबाट आगाका फिलिङ्ग निस्कन लागे। आफ्नै स्वास्नीलाई उसले दुवै हातले पाखुरामा समातेर खुब हल्लायो र कराएर सोध्यो,
बुझिनस् के कुरा? अझै तिमीहरू दुईजनाको गाउँ छिमेकमा हल्ला गरेर सुने छैनस्? अझै
अझै के कुरा? कसले सुनायो यस्तो कुरा?
कसले सुनायो यस्तो कुरा?
मसिनीले उच्चवासित कण्ठले सोधे। ऊ अब केही तर्क नगरी रुन सुरु गरेकी थिए। तर माइला भुजेल भने रिसको आवेगमा थरथर काँपिरहेको थियो। उसले कामेकै स्वरमा सोध्यो,
त कान्छा राईसित छिल्लिन्छे सरे? म घरमा नभएको बेलामा उसित चल्छे सरे? के कुरा हो यो?
त्यति भनेर उसले मसिनीको दुबी गालामा एक्कासी लपेटे लपेटा हिर्काउन थाल्यो। मसिनी चर्किँदै रुन थाली।
कसले सुनाएको यस्तो कुरा? कान्छा राईसित त म कहिले छिल्लिए?
कहिले छिल्लिए? आज बिहान त आफ्नै आँखाले देखेँ मैले। शेर्मा बुढाले पनि त्यस्तै कुरा गर्दै थियो।
कहिले छिल्लिए भन्छेस?
माइला भुजेलले मसिनीका जगल्टा तान्यो। मसिनी यता अझै रुँदै थिए।
मैले त्यसमा के विराम गरेँ? शेर्मा बुढोले के देख्यो अरे? देवर भाउजू भएपछि अलिकति ठट्टा त हुन्छ नि त्यसमा?
मसिनीले कुरा टुङ्ग्याउन पनि पाएकी थिइन। महिलाले त्यसको पाखुरामा, गालामा, टाउकोमा, आङमा जता पायो उतै निर्दयतापूर्वक मुड्कीले हिर्कायो। मसिनी उसका हातदेखि मुक्त भएर बलजफ्ती भाग्न खोजी, तर महिला भुजेलले बलपूर्वक त्यसलाई पक्रेर लछार पछार गरेर खुब हिर्कायो। मसिनीका निधारदेखि जब रगतको धारा बग्न थाल्यो अनि भुजेलले बल्ल छोडिदियो, केही बेर पछि मसिनी उभिन नसकी भुइँमा घोप्टो पारी। बाहिरबाट दलबहादुरकी आमा हस्याङ फस्याङ गर्दै आइन्। घरभित्र पसेर हेर्दा त तिनले यो सब काण्ड मचिएको देखिन्। मसिनीको अनुहार रगतले पुरिसकेको रहेछ। त्यसका केश राशि भुइँमा लतारिएको रहेछ। त्यो स्वप्न जस्तो दृश्य देखेर बुढिया छक्कै पारिन्। बुढियाले माइला भुजेलतिर हेरेर भनिन्,
अरे माइला, के गरेको यो? बौला क्या हो?
त्यति भनेर तिनले मसिनीलाई सुम्सिमाउँदै उठाउने चेष्टा गरिन्। मसिनीको अनुहार उठाएर हेर्दा रगतले रातै भइसकेको थियो। त्यसको नाकबाट, ओठबाट रगत बगिरहेको रहेछ। माइला भुजेल लामो सास तान्दै अझै मुठी बाँधेर मसिनीलाई हेरिरहेको थियो। उसले एक वचन पनि बुढी आमालाई केही भनेन। तिनको अनुहार पनि नहेरी न त दृष्टिले मसिनीलाई उसले हेरिरह्यो। आफू कहाँ छ त्यो पनि उसलाई थाहा भएन। उसलाई रिङ्गटा लागे जस्तो लाग्यो, तर उसको रिस अझै मरेको छैन भन्ने बुझिन्थ्यो। केही बेरसम्म त्यत्तिकै श्वास सास फेर्दै ऊ उभिराख्यो। आफैलाई सपना जस्तो लागिरहेथ्यो। बुढी आमा पनि ती दुईजनाका माझमा उभिराहिन्। माइला भुजेल अझै केही बोलेको छैन। उसले एक छिन निरुद्देश्य भावले कोठाको चारैतिर हेर्यो। बाहिर डम्मा बादल लागिरहेको थियो। दिन साह्रै नरमाइलो देखिन्थ्यो। त्यस दिन हिउँ पर्ला पर्ला जस्तो भइरहेको थियो। माइला भुजेल आफ्नो बाकस उघारेर दौरा सुरुवाल झिकेर लगाउन थाल्यो। त्यसपछि उसले जुत्ता लायो र एउटा रातो गलबन्दी घाँटीमा बेरेर ऊ चुपचाप घरबाट निस्कियो। माइला भुजेल घरदेखि निस्केर गइसकेपछि केही बेरमा मसिनीले टाउको उठाए। दलबहादुरकी बुढी आमाले त्यसलाई हातमा समातेर उठाइन् र ओछ्यानमा बसाइन्। मसिनी ओछ्यानमा घोप्टो परि र रुन थाले। आज यतिका दिनसम्म यो घरमा कहिले यस्तो झगडा भएको थिएन, कहिले यस्तो अशान्ति भएको थिएन। आजको यो घटना देखेर बुढी आमाको मनमा साह्रै नरमाइलो भाव उत्पन्न भयो। तिनले मनमा अनेक प्रकारका कुराहरू विचार गरिन्। यो काण्डले तिनको हृदय साह्रै विक्षुब्ध भयो। तिनी रूपालाई हातमा लिएर चुपचाप बाहिर दलहनमा निस्किन्। बाहिर गाउँ छिमेकका केटाकेटीहरू भेला भएका रहेछन्। आज माइला भुजेलको घरमा झगडा भएको सुनेर तिनीहरू तमासा हेर्न आएका थिए, तर मसिनीले मैलाई कुट्न लागेको बेला कसैले हाई बरा भनेर छुट्याउन आएन। मुखले भने सबैले हाई हाई गरे, चुक चुक गरे, तर मसिनीलाई कुट्न लाग्दा अघि सरेर गुहार गर्न आउने कोही पनि भएन। संसारको रीति नै यही रहेछ। अर्काको दुःख दर्द हेर्न पाउँदा मानिसलाई एक प्रकारको आनन्द लाग्दो रहेछ। बाहिर आँगनमा टोलका अनेक स्त्रीहरू भेला भएर कुरा गर्न लागेका थिए। एउटी छिमेकी स्वास्नी मानिसले बुढी आमासित बिस्तारै सोधिन्,
अनि के भएछ आमै, के भएर झगडा परेछ यिनीहरूको? आसम्म त यो घरमा बाजाबाज गरेको सम्म पनि सुनिएको थिएन।
के का लागि लोग्ने स्वास्नी भिडेछन् त?
दल बहादुरकी बुढी आमाले त्यसको के उत्तर दिने? निरुत्तर भएर तिनी यता र उता हेर्दै टोलाई राखिन्। अर्की छिमेकी स्वास्नी मानिसले फेरि सोधिन्,
होइन अब के कारणले झगडा भए रहेछ त? कान्छीले के बिराइछ र आमा?
बुढी आमाले रूपालाई उठाएर आफ्नो छातीमा टाँसिन् र भनिन्,
खै के भयो नानी, अर्का घरभित्रको कुरो कसरी थाहा पाऊ? माइला के कारणले त्यसरी बौलायो, के कारणले झगडा भयो, किन कान्छीलाई त्यसरी कुट्यो, म के जानु नानी?
बुढी आमाका कुरा सुनेर सबैजना चुप भए। छिमेकी स्वास्नी मानिसले फेरि शान्त स्वरमा टिठ्याएर भन्न लागि,
होइन आमा, अब लोग्ने स्वास्नीमा एक दुई कुराले झगडा त भइहाल्छ नि, आगो त नखोजी बल्दैन आमा, तर के कारणले यत्रो उत्पात भयो त? फेरि कान्छी आफू उस्तो मुखाले पनि छैन, जोइ कुट्ने पोइ त नामर्दो हो आमा, बर के बिराम भएको भए पनि सम्झाउनु पर्छ, बुझाउनु पर्छ, स्वास्नी जाबीलाई त्यस्तरी कुट्छ?
छ्या छ्या छ्या
आमा, मलाई त एकदम नरमाइलो लाग्यो देखेर।
बुढी आमालाई वास्तवमा उनीहरूको झगडा भएको कारण केही पनि थाहा थिएन। माइला भुजेलले मसिनीलाई किन त्यति साह्रै कुट्यो, त्यसको कारण कान्छा राईलाई घरमा राखेकाले हो भनेर उनले लख काटिन्। तर यो कुरा छिमेकीलाई कसरी सुनाउनु? छिमेकीले यो कुरा सुनेपछि के भन्लान्? त्यसै त मानिसले सानो कुरा सुनेको छ भने त्यसलाई बढाएर कत्रो ठुलो बनाउँछ। यो कुरा थाहा पाए भने अरूले कति नराम्रो विचार गर्लान्। एक कान दुई कान मैदान हुने भयो। त्यसैले बुढी आमा चुप लागेर बसिराखिन्। केही बेर पछि बुढी आमा उठेर घरभित्र पस्दा हुँदी मसिनी आफ्नो अनुहारमा बगेको रगत पटुका फोएर पुस्न लागेकी रहेछ। यो देख्दा बुढी आमाको हृदय निकै विदीर्ण भएर आयो। तिनी मसिनीलाई सुमसिमाउन पुगिन्। अनुहारमा कतै चोट लाग्यो कि भनी रगत पुछेर हेर्दा निधारनेर काटेको रहेछ। बुढी आमा आत्तिहीन। मसिनी दुवै हातले मुख ढाकेर ओछ्यानमा घोप्टो परी फेरि रुन लागि। बुढी आमाले पानी ल्याएर मसिनीको मुख धोइदिन् र निधारमा बगेको रगतको धारा पनि पुछिदिन्। लछार पछार गरेर कुट्दा त्यसको देब्रेपट्टिको आँखी भाउ माथितिर आधा इन्ची जति काटेको रहेछ। बुढी आमाले भनिन्,
के अचम्म त नानी, तिमीहरू दुईजना लोग्ने स्वास्नी यो घरमा बसेको कति दिन भयो भन त? आजसम्म झगडा गरेर कहिले पनि थाहा पाइएको थिएन। के भयो त आज महिलालाई एक्कासी किन बौलायो यो घर जहाँ त्यसरी बिल्ली पाठ पारेर आफू चाहिँ कता हिँड्या हो फेरि?
यति कुरा भनेर बुढी आमाले लामो सुस्केर हालिन्। तिनलाई आजको घटना सपना जस्तै लागिरहेको थियो। केही बेर पछि मसिनीले टाउको उठाई र आफ्नो अनुहारभरि लत्रिएर झारेको केश सुमसुम्याएर कोठाको चारैतिर हेरी, त्यसपछि शुष्क ओठ जिब्रोले भिजाउँदै कष्टसित आमासँग पानी माकी। बुढी आमाले पानी ल्याएर दिइन्। मसिनी एक घुटको पानी खाएर आफ्नी सानी छोरीलाई हेर्दै फेरि रुन लागि। बबुरा अबहुत शिशु आमा रोएको देखेर त्यो पनि रुन लागि। मसिनीको शरीर यतिन्जेलसम्म शिथिल भइसकेको थियो। त्यसलाई जथाभावी कुटेको हुनाले त्यसको जिउ चलाउन नहुने भइसकेको थियो। दिनभरि त्यो ओछ्यानमै लडिराखे। माइला भुजेलको घरमा झगडा भएको कुरा अब चारैतिर गाउँमा फिजिसकेको थियो। शेर्वा बुढो तच्छित्यतापूर्वक हाँस्यो र आफ्नै स्वास्नीतिर हेरेर आँखा छिम्क्याउँदै भन्यो,
अब यो आइमेहरूलाई बेसी सुख भयो भने नि मातिन्छ रे के, अनि सुखले दुःख खोज्छ, दुःखले काल खोज्छ, बुझिस् त?
त्यति भनेर बुढाले हाँस्दै भुइँमा थुक्यो। त्यो दिन दिनभरि घाम लागेन, त्यत्तिकै कुहिरो र बादलले ढाकिराख्यो। बेलुकी पख जाडो झन्झम्कियो। साँझ परेपछि पनि माइला बुझेल घर फर्किएन। रात पर्न लाग्यो। शून्य घरमा मसिनी घोप्टिएर रोइराखी। आज बुढी आमा आफै भान्सा कोठामा काम गर्न राखिन्। कोठमा गाई बच्चाहरू भाँ भाँ गर्दै कराउन थाले। यो घरमा आज गाईबस्तुले पनि भविष्यमा आउने दुःखको सूचना दिइरहे जस्तो लाग्थ्यो। आजको साँझको हावामा र वरपरको वातावरणमा ज्यादै उदासीनता देखिन्छ। आजको दृश्य नै बेग्लै छ। यतिका दिनसम्म माइला भुजेल र मसिनीले यो घरमा सुखपूर्वक पारिवारिक जीवन बिताए। त्यहाँ कहिल्यै कलह भएन, कहिल्यै झगडा भएन। दुवैको जीवन एउटै स्रोतमा स्वच्छन्द भएर बगिरहेथ्यो। तर आजको झगडाले यो घरको जम्मै पारिवारिक जीवनको निविड सुख र शान्ति सधैँको निम्ति भङ्ग गरे जस्तो भयो। भोलिपल्ट पनि दिन उग्रिएन। रातभरि सिमसिमे पानी परिरहेको थियो। बिहान मसिनी ओछ्यानमा छँदै बुढी आमा कोठामा आइन् र उसलाई सोधिन्,
अनि कान्छी कस्तो छ त तिमीलाई अहिले? जिउ दुख्न अलि जाती भएको छ कि उस्तै छ?
खै आमा, उस्तै छ, चलाउनै हुँदैन, साह्रै दुखिरहेछ आमा।
मसिनीले बुढी आमातिर वेदनाको दृष्टिले हेर्दै भने। बुढी आमाको आँखामा विरक्ति देखियो। तिनी उठेर झ्यालतिर गइन् र तल सडकमा बिहानै हिँड्ने ग्वालाहरूलाई हेरिन्। तिनको मनमा साह्रै पीर परेको थियो। तिनले चिसो निश्वास छाड्दै भनिन्,
खै त खै, माइला पनि फर्केर आएन, अब गाईगोठको सिहार सम्हार कसले गर्ने, घर कसले हेर्ने? त्यो शेर्वा बुढा पनि हिजो दिनभरि आएको छैन, आज अब गाउँघरमा दुध लैजाने कसरी? त्यो शेर्वा आज पनि आएन भने त कान्छी बर्बादै पो हुन्छ त।
मसिनीको मनमा असह्य दुःख भयो। मनमा नै कष्ट र व्यथा अनुभव गर्दै त्यो चुप्प लागिराखी। बुढी आमासित के कुरा भन्न खोजेकी थिए त्यसका आँखाबाट भरेर आँसु झर्यो। एकछिनपछि त्यसले बुढी आमातिर हेर्दै रुद्ध कण्ठले भने,
त्यो शेर्वा बुढो नआए पनि नआओस् आमा,
त्यही पापीले गर्दा हो यो घरमा झगडा भएको।
यो घर फटाउने त्यही पापी हो। गाउँ छिमेकले भन्न त भन्थे हामीलाई, पालेको चरोले एक दिन आफैले ठुङ्ला है भनेर, आज त ठ्याक्कै त्यस्तै भयो आमा।
आज दुई भाइ गोठालाहरूले दुध दुहुने र गाउँघरमा दुध लैजाने काम गरे। शेर्वा बुढो आउँदै आएन, कान्छा राई पनि आएन। माइला भुजेलको घरमा झगडा भएको त्यसले थाहा पाएको थिएन। भरे स्टेसन छेउका चिया पसलमा त्यसले छिमेकीका मुखदेखि सबै कुरा सुन्यो। छिमेकीले सानो कुरालाई बढाएर कुरा गरे। कान्छा राई छक्क पार्यो, त्यसलाई सरम पनि भयो। त्यो माइला भुजेलको घर नगई उता 6 माइल जाने सडकतिर त्यत्तिकै फर्कियो। त्यस दिनदेखि फेरि कान्छा राईको कहिले केही खबर सुनिएन। त्यो मुगलान पशुकी पहाड फर्कियो कसैले थाहा पाएन। तर मुगलान आएर जीवनमा त्यसले जो दोषारोपण पायो त्यसले गर्दा त्यसको हृदयमा मर्मान्तक आघात लाग्यो। फेरि त्यसलाई कसैले मुगलानमा कहिले पनि देखेन। यो घटनाको 7 दिनपछिको कुरा। मसिनी उठेर काम गर्ने भएकी थिए। अब गाईगोठको काम पनि आज आफ्नै हातले गरे। दिनभर रमाइलो घाम लाग्यो। बेलुका सधैँ जस्तो पश्चिम आकाशमा दुई पहाडका माझमा हिउँदको सूर्य डुब्दै गए। डाँडा डाँडामा अझै पनि घाम देखिन्थ्यो। झन् हिमालयका टाकुराहरूमा त साँझ पर्ने बेलासम्म सूर्यको अन्तिम पहेँलो किरण लागि नै रह्यो। कहिलेकाहीँ प्रकृतिको दृश्य यस्तै मनोरम हुन्छ। आज साँझै परुन्जेलसम्म मसिनी गाईगोठतिर अल्याङ टल्याङ गरिरहे। आजको साँझले त्यो कोमल नारी हृदयको विरह र व्यथालाई बढाइदियो। आज मसिनीको हृदय उदास उदास थियो। बेलुकी भात पकाउन लागेको बेलामा बुढी आमासित भान्सा कोठामा उसको कुरा भयो। बुढी आमाले भनिन्,
के हो कान्छी खै, 7 दिन भइसक्यो त फर्किन्न त माइला, रिसले झन्केर हिँडेको मान्छे आज घर फर्केला भोलि घर फर्केला भन्दा भन्दै यतिका दिन गइसक्यो, अहिले यो माइलाले के मति लियो कान्छी?
मसिनी निस्तब्ध भएर बसिरही, केही कुरा गरिन। त्यसका हृदयमा दुःख र ग्लानी थिए। कोठामा एकछिन शान्ति छायो। एकछिनपछि बल्ल मसिनीले छिट स्वरमा भने,
खै आमा, मलाई पनि साह्रै सुन्ने सुन्ने लागिरहेछ।
किन नलागोस् त कान्छी, जस्तै भए पनि आफ्नै लोग्ने हो। तर कान्छी तिमीहरूको के कुरामा झगडा भयो हो खासमा? मैले त तिमीले के विराम गरेको पनि देख्दिनँ। के कसुर देख्यो महिलाले तिम्रो त्यस्तरी कुट्यो? मैले त के बुझ्नै सकिनँ तिमीहरूको कुरा।
बुढी आमाका कुरा सुनेर मसिनीका आँखाबाट भरेर आँसु झर्न थाले। उसले भने,
खै आमा, मैले त केही विराम गरे जस्तो लाग्दैन। झगडा भएको बिहान भने मलाई कान्छा राईसित गोठ्ने र उसले कुरा गरिरहेको देखेको थियो, त्यति नै होला। त्यो शेर्वा बुढाले नाना प्रकारको कुरा सुनाए रहेछ आमा, त्यतिले गर्दा झगडा भयो। आमा, त्यो अपराधीको त कहिले पनि भलो नहोस्, त्यही बुढाको कुरा सुनेर घरमा यो दशा भएको छ। त्यसैको कुरा सुनेर कान्छा राईसित बाप जिताएको,
उसले त्यस्तै पाप देख्छ भने देखोस् आमा।
तर यो आगो साथी छ आमा, मैले के त्यस्तो विराम गरेको भए? देख्ने एउटा भगवान छ आमा। हो नि त बाबा, आफूले विराम गरेको छैन भने के? आफूले नबिराउनु नडराउनु, घर उसैको हो कान्छी। एक दिन यो कुरा सम्झेर पशु त होला नि उसलाई, त्यो दिन त आउला नि घर सम्झेर। रिस खा आफू, बुद्धि खा अर्को भन्छ नि, होइन?
कुरा गर्दा गर्दै मसिनीको अनुहार सारै मलिन भयो। दिक्कले टाउको उँधो निभ्याएर औँलाले भई कोर्दै भने,
खै आमा, मलाई त ऊ फर्केर आउला जस्तै लाग्थ्यो। किन हो किन हो आमा, मलाई त त्यस्तै लाग्छ। बाहुनलाई हेराउन गएको थिएँ, त्यसले पनि त्यसै भन्थ्यो, टाढै गएको छ, हत्तपत्त फर्केर आउँदैन भन्छ। अनि उता परदेशमा पनि साह्रै दुःख पाउँछ भनेर भन्छ आमा ज्योतिष।
यति भन्दा भन्दै मसिनीको मन साह्रै नरमाइलो भएर आयो। आँखाबाट बरेर आँसु खसाली आँसु मजेत्रोले पुछेर आकाशतिर हेर्दै भने,
मेरो के कसुर थियो र आमा, मैले के विराम गरेको थिएँ भन्नुहोस् न? उसले मलाई कहिले त्यसरी कुट्या पनि थिएन,
यत्री भए एक लपटा पनि हिर्का थिएन।
त्यो दिन मलाई राम्रै मुखले एक वचन सोध्या भए पनि त हुन्थ्यो, म र कान्छा राईमाथि पाप सम्झेर। तर मेरो केही विराम छैन, केही कसुर छैन आमा। मेरो कसुर छ कि छैन एक दिन दैवले उसलाई पनि देखाउला, त्यति त्यति कुराको मात्र घिडघिडो छ।
बुढी आमा चुपचाप यो कुरा सुनिराखिन्। तिनको मनमा यही कुरा खेलिरहेको थियो। उनी घोरिएर गम्भीर विचारमा डुबिन्। मसिनीको अवस्था सम्झेर तिनको हृदय आज करुणा र वात्सल्यले विगलित हुन पुग्यो।
महिना दिन बितिसक्यो, माइला भुजेल फर्केर घर आएन। ऊ आज घर फर्केला भोलि फर्केला भन्दा भन्दै समय जान लाग्यो। मसिनी मार्मिक दुःखको अनुभव गर्दै दिन काट्न थाली। गाईगोठ र दुधको काम अब ती दुई गोठालाहरूले गर्न लागे। हर्के घाँस काट्थ्यो, चतुर्मानले दुध दुहुने र दुध गाउँघरमा लाने भार लियो। गाईलाई घाँस कुर्नु दिनु, गाईगोठ परिष्कार गर्नु तथा घरको शासन भार अब मसिनीमाथि थुप्रियो। माइला भुजेल घरदेखि निस्केर गएको दिनदेखि यो घरमा साह्रै शून्यता छ। घरमा एक प्रकारको शून्य र उराट लाग्दो वातावरण छाएको छ। मसिनीको हृदय सधैँ उदास उदास देखिन्छ। अघि जस्तो हाँस्ने कुरा गर्ने हाट बजार हिँड्ने प्रवृत्ति अब त्यसमा छैन। मौन भएर एकोहोरो काम गरिरहन्छे, तर त्यसको मनमा निरन्तर आफ्नो लोग्नेको सम्झना भइरहन्छ। घरमा साना साना जिनिसले पदार्थले लोग्नेकै स्मरण गराउँछन्। आफ्नो मनमा उठेका अव्यक्त दुःख र ग्लानी त्यो आफ्नै मनमा राख्छे। त्यसको हृदय विरह र व्यथाले भरिएको छ। आखिर नारी हृदय हो, कति कोमल कति उदार। गाउँ छिमेकले मसिनीको विषयमा धेरै राम्रो नराम्रो कुरा गरे। कसैले काकी बजाएर भने ठिकै छ, त्यति आइमाईले नकुटेर कस्तीलाई कुट्ने त। फेरि कसैले टिठ्याएर भने कठैभरि अर्कालाई परेको बेलामा त्यसो भन्नु हुँदैन, नबुझी नजानी अर्कामाथि त्यसै पाप सम्झनु हुँदैन। भुजेलकी स्वास्नी उति मुखाले पनि त थिएन, तर दशा लागेपछि के लाग्छ। यसरी मानिसले थरी थरीका नानावलीका कुरा गरे, कसैले दोषारोपण गरे, कसैले टिठ्याए। यतिका दिनसम्म मसिनीको जीवन स्रोत सहज र शान्तिसित एकोहोरो बगिरहेको थियो। त्यहाँ चिन्ता थिएन, शोक थिएन र विरह थिएन। त्यसका व्यस्त जीवनमा संसारको भार केही पनि थिएन, परिवारको केही अभिभारा थिएन। त्यसलाई चिन्ता र ग्लानीले कहिले छोएको थिएन। महिला भुजेल घरमा छाउन्जेल बाहिरी संसारको भार सबै उहीमाथि थियो। तर अब जम्मै भार मसिनीको टाउकोमा परेका छन्। त्यसको मन अब सधैँ विरक्ति र चिन्तामा डुबिरहन्छ। त्यहाँ कहिले पनि काम लाग्दैन, कहिले शान्ति छाउँदैन। जति जति दिन बित्न लागे, उति उति त्यो भविष्यमा आउने जीवनका सहस्र सहस्र विपद र कष्टको कल्पना गरिरहन्छे। दैवक्रमले आज त्यसको शान्तिमय जीवनमा दुर्दिन आक्षेप गरेको छ। आज आज भोलि भोलि भन्दा भन्दै हिउँद पनि त्यत्तिकै जान थाल्यो। तर अह, माइला भुजेल घर फर्केर आएन। ऊ यहाँ गयो, वहाँ गयो, कसैले समाचार पनि ल्याएन, उसले चिठीसम्म पनि पठाएन। कसैले पहाड फर्कियो भने, कसैले आसामतिर गयो भने, कसैले बर्मातिर गयो भन्ने सम्मका कुरा सुनाए। दसैँ तिहार आए गए, गाउँघर फेरि शून्य भयो। शरद गएपछि जाडो महिना आउन लाग्यो। हिउँद लागेपछि प्रकृति फेरि शुष्क र म्लान हुँदै गयो। चारैतिर शून्यता छायो, संसारको दृश्य नै बेग्लै देखियो। वारिपारी देखिने धुपीको वन पनि दिनदिनै फुस्रो हुँदै गयो।
हिउँद महिना लागेपछि पहाड खण्डबाट मानिसहरू मुगलान पस्न थाले। फेरि कति तरुनी तन्नेरी हातेमालो गर्दै झरे। पहाडबाट मुगलान पस्दा र फेरि मुगलानदेखि पहाड फर्किँदा यही सुके जाने सडकबाट आउँथे जान्थे। ती पहाड खण्डबाट आउने तरुण प्राणीहरूको मनमा नवयुवनको कति प्रबल लहर छ। उनीहरूको जीवनमा अहिले कति ठूलो आशा र अभिलाषा छ। मसिनी घरबाट यो दृश्य हेरिरहन्छे। वर्षेनी प्रत्येक हिउँदमा यसरी मुगलान आउने प्राणीहरू देखिन्छन्। मसिनी बाहिर आँगनमा आएर यो दृश्य चुपचाप मौन भएर हेरिरहन्छे। यो दृश्यले त्यसको विगत जीवनको सम्झना गराउँछ। अहिले यो दृश्यमा कति विरह छ, कति व्यथा छ। आफू पनि अघि एक दिन पहाडबाट मुगलान पस्दा यिनै मुक्त प्राणीहरू जस्तै त्यसरी नै त्यही सुकिया जाने खण्डबाट मुगलान झरेकी थिए। त्यस बेला जीवन कति आनन्दमय थियो, चारैतिर कति रमाइलो दृश्य थियो, कति रहर थियो मनमा। मुगलान पसौँला, मुगलानमा पैसा कमाउँला अनि पहाड फर्कुला। जीवनका ती सबै आशा र आकांक्षाहरू अहिले अर्थहीन कल्पना जस्ता लाग्छन्। मसिनी यस्तै अनेक प्रकारका कुराहरू विचार गर्दै शेष जीवन बिताउन लागे। त्यसको जीवनमा अब केही आकांक्षा छैन, केही आशा पनि छैन। यन्त्रले चलाएको पुतली जस्तो त्यो काम गर्छे, खान्छे, बस्छे। जीवनमा यत्रो ठुलो परिवर्तन। आफू प्रथम पटक दार्जिलिङ आउँदा रेल देखेर छक्क परेको, रेल कराउँदा आफू अचम्म माने बाटो बुनतिर भागेको, आज त्यही रेल धुवाँ उडाउँदै डाँडा कटेको देख्दा, त्यही रेल कराएको सुन्दा आफूलाई त्यो अघिको जीवनको बारम्बार सम्झना हुन्छ। तर अब त्यो सुखमय भावना कहाँ, त्यो उल्लास कहाँ? तिनको सट्टामा अब रहेको छ शेष जीवनको एउटा दुखान्त कल्पना। अब हिउँद पनि जान लाग्यो। फागुन महिना लागेपछि मुगलान पस्नेहरू फेरि पहाड फर्कन थाल्छन्। माइला भुजेल घरदेखि निस्केको पनि अब वर्ष दिन जति भयो, तैपनि उसको केही खबर आएन। यो हिउँद पनि आशै आशमा बित्यो। उपन्यास मुलुक बाहिरको पाँचौं भाग यहीँ सकिन्छ। हामी आशा गर्छौं यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लागिरहेको छ। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर टीबीआई ग्रुप नेपाल। रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल। अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ। सूत्रधार पवनराज पौडेल। लेखक लयनसिंह वाङदेल। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।